नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ। त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रम हाम्रो भोलिमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायीवासी रत्नबहादुर तामाङसँग कुराकानी गर्नेछौ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। रत्नजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
हस्, धन्यवाद छ हजुरले।
यहाँलाई फेरि पनि हामी एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा। स्टुडियोसम्म आएर आरामै हुनुहुन्छ?
म एकदम ठिकै छु। तपाईँलाई नै एकदम धेरै धन्यवाद किनभने यहाँसम्म आउने मौका दिनुभयो, त्यसको लागि म एकदम हार्दिक नमन गर्दछु हजुरहरूलाई र हजुरप्रति।
अहिले केमा व्यस्त हुनुहुन्छ?
म यतिकै हल्का फुल्का कामहरू कहिलेकाहीँ आयो भने बाहिरतिर गर्छु, नभए त्यही अब भिडियोहरू बनाउँछु होइन, टिकटक कन्टेन्ट, युट्युब कन्टेन्टहरू बनाउने गर्छु।
यहाँ टिकटकमा एकदमै भाइरल हुनुहुन्छ, टिकटकमा कसरी प्रवेश गर्नुभयो?
सुरुमा एक्सिडेन्ट भइसकेपछि म यतिकै बसिरहेको थिएँ अनि साथीभाइहरू भेट्दाखेरि त्यो सुरुमा त नामै अर्को थियो टिकटक, म्युजिकली के भन्ने गर्नुहुन्थ्यो अनि के रहेछ भनेर यसो हेर्थेँ। त्यही अब त्यही नाच्ने साच्ने लिपसिङ गर्नेहरू हुन्थ्यो क्यारे, अनि मैले चाहिँ फोटो मात्र हालेर छोड्दा थिएँ। त्यतिखेर 22-30 हजार भ्यू गएको थिएँ, मैले वास्तै गरेन के हो कमेन्ट पनि आइरहेको हुन्थ्यो। पछि गएर फेरि 1-1.5 वर्षपछि फेरि अनि फेरि सुरु गरेँ अलिअलि भिडियो हाल्दै, अनि 81 एउटा भिडियो चाहिँ 3-4 लाख बनाउनु अलिक भाइरल भएको थियो। त्यतिखेर भाइरल भन्ने पनि थाहा थिएन आफूलाई, त्यो शब्द भाइरल भन्ने पनि के हो, यो भ्यू गर्ने के हो, वास्तै थिएन, टन्नै आउँथ्यो। अनि सोध्थ्यो मान्छेहरूलाई भाइरल भएछ त भन्ने कुराहरू गर्नुहुन्थ्यो कि के हुन्छ यो भयो भने भनेर भन्थेँ, पछि पछि थाहा भयो।
कसरी भएको यहाँको एक्सिडेन्ट?
होल्डिङसम्म त्यही काम गर्छु हामी चाहिँ, एउटा म चाहिँ एउटा 6G होल्डर हो पाइपिङ लाइनको होइन, मैले बाहिर पनि पाइपिङ लाइनमै 6G होल्डर गरेँ हौ, टिक होल्डर। म इराकबाट भ्याकेसन आउँदाखेरि चाहिँ 1 महिनाको छुट्टीमा आएको भूकम्पपछि, त्यतिखेर चाहिँ खास भूकम्पमा घरहरू सबै लथालिङ्ग भइसकेको थियो सिन्धुपाल्चोको। एक्चुली जाउँ घरतिर जाउँ हेरौँ परिवार भेटौँ भन्ने हिसाबले आउँदाखेरि चाहिँ किन खाली बस्नु भनेर काम गरियो। 10-15 दिन गरेको त यस्तै 5-7 दिन कि 10-12 दिन भएको थियो। 3 तला माथि मैले चाहिँ त्यो फलामको पाइप लिएर गएको थिएँ 20 फिट लामो, त्यो ठाउँ अलिकति सानो थियो। त्यहाँ घुमाउँदाखेरि पछाडि झ्यालबाट निस्केछ, झ्याल थिएन भनौँ न, खुल्लै थियो। गएर निस्केर हाइड्रेसनमा छोएपछि म त्यहीँ ढलेछु भनौँ। करेन्ट लागेको चाहिँ एकजना साथी हुनुहुन्थ्यो सँगै काम गर्ने, उहाँले थाहा पाउनुभएछ र लट्ठीको झडा ठ्याक्क पठाउँदाखेरि सिधा लागेछ तारमा, लागेपछि छुट्टियो। नछुटे भएदेखि सायद मेरो जिन्दगी त्यहीँ हुन्थ्यो होला।
त्यही क्रममा चाहिँ त्यही दुर्घटनामा यहाँले दुवै हात गुमाउनु पर्यो।
हजुर,
अर्को नयाँ हात जोड्नु भएको छ।
यो चाहिँ आर्टिफिसियल हो। पहिला सुरुमा म जब एक्सिडेन्ट भइसकेपछि युट्युबहरूमा खोज्थेँ, कता कता खोज्थेँ कस्तो हुँदो रहेछ आर्टिफिसियल ह्यान्ड भनेर खोज्थेँ, अनि यो चाहिँ पछि जोडेको। सुरुमा चाहिँ मलाई सपोर्ट गरेर हङकङको टिमले चाहिँ गर्नुभएको थियो, त्यो अर्को मायोवाला अलि एडभान्सवाला माया ह्यान्ड बन्द रहेछ, 3 गर्नुभएको थियो, एउटा 2 मेकानिकल एउटा, त्यो चाहिँ हेर्दाखेरि हात जस्तो नै। त्यो चाहिँ के भयो भनेदेखि तपाईँको 4-5 वर्ष 5-6 वर्ष जति चलाएँ, त्यो बिग्रेपछि कम्पनीको ऊ चाहिँ के रहेछ भने नेम चाहिँ त्यो एकचोटि बिग्रेपछि रिपेयर नगर्ने पुरानो हातहरू भन्ने कुराहरू रहेछ उहाँहरूको, अब के न के होला नि त कम्पनीको पोलिसी। अनि हुँदैन भनेपछि म बिचमा टेन्सन भएँ, के गर्ने कसो गर्ने, अब कहाँबाट ल्याउने भन्ने कुराहरू भयो। त्यही हातैको क्रममा चिन्जान भएको नेसनल अर्थोपेडिकको सर हुनुहुन्थ्यो, उहाँसँग कुरा गरेँ। यहाँ उहाँकोमा जाँदाखेरि यो एक्स्ट्रा के अरे ऊ देखेँ, यो स्टक यो चिम्टावाला होइन, अनि यो देखेपछि यो बनाइदिनु नि त मलाई, अहिले मसँग पैसा छैन, बिस्तारै ऊ गरौँला भने चाहिँ हुन्छ लगेर जानु भनेर त्यतिखेर जति छ 5-6 हजार कति दिएँ मैले। दिएर 1-1.5 वर्षपछि मैले उहाँको किस्त सकाएँ। 50-60 हजार कति लिनुभएको थियो उहाँले। यो चाहिँ खासै स्टक बसिया भएर यसको चाहिँ सामानहरू खासै छैन, यो पनि अब यो बाइकको ट्युब हो, यो आफूले काटेर हालेको डिजाइन भइहाल्यो मेरो, यो बुलेट बाइकको चेन हो, यो त्यसको क्लच वायरको, अनि यो स्प्रिङ पनि बजारतिर खोज्ने धुइँदै।
यो हात पनि अब बिग्रियो भने बनाउन मुस्किल छ,
यो त बिग्रिरहन्छ। अर्को एउटा एक्स्ट्रा कम्पनीकै टेक्नोलोजी कम्पनीकै मेकानिजम भएको चाहिँ एउटा व्यवस्था गर्नु पर्ला बिस्तारै भन्ने सोचिरहेको छु।
त्यो हात व्यवस्था गर्नलाई पनि अलिक समय लाग्ला र खर्च पनि,
त्यही भएर अड्किरहेको छु
खर्चको कारणले।
मेन त खर्चै त हो नि हामीसँग, किनभने अब थोरैमा आउन्न होइन, अब महँगो नै तिर्नुपर्छ। उनीहरू पनि कम्पनी हो, उहाँहरू पनि होइन, उहाँहरूले त कम्पनीको जुन रेट छ त्यो त फुल पेमेन्ट त नेम अनुसार तिर्नै पर्ने हुन्छ, त्यो कारणले भन्ने नै कुरिरहेको छु। धेरैले भन्नु त हुन्थ्यो ठिक ठाउँमा कोटेसन मगाउनु हामी हेर्छु त भन्नुहुन्थ्यो होइन, तर कोटेसन मगाएपछि अब खै के कारणले गर्दा सबै बिजी अथवा कहिले के रिस्पोन्सहरू त्यस्तो राम्रो नआएपछि मैले यतिकै राखिरहेको छु। अब बिस्तारै आफै नै अब हेरौँ कति सकिन्छ ऊ गरेर पछि गर्नु पर्ला भनेर सोचिरहेको छु। किनभने मैले ल्याउनु पर्ने काम त मैले ल्याइहालेँ होइन, कोटेसन जो मगाउनु पर्ने कम्पनीबाट मगाइहालेँ नि त होइन, भोलिको दिनमा फेरि अब धमाधम त्यो भनिरहनु पनि मलाई अलिकति अप्ठ्यारो लाग्छ क्या, मैले ल्याएँ एकदम गर्नु पऱ्यो भन्ने कुरा नै हुन्न होइन, त्यो कारणले ठिकै छ बिस्तारै होला कि भनेर।
आर्थिक अवस्थाकै कारणले यहाँले अर्को हात चाहिँ जोड्न सक्नु भएको छैन?
छैन, किनभने थोरै उसले मिल्दैन होइन, पैसाले मिल्दैन।
नयाँ हातको लागि कति जति खर्च लाग्छ होला?
हुक ह्यान्ड भन्छु, यो चिम्टावाला हो, यो पुरानो मोडेल हो होइन, नयाँ मोडेल एडभान्सवाला म हाल्दिनँ, किनभने हामी साधारण नर्मल मान्छेले त्यो हाल्न सकिन्नौँ होइन। हुने खाने त ठिकै हो, वर्षमा दुई चार वर्षमा 5-10 लाख रुपियाँ फाल्दा केही फरक पर्दैन भन्ने त ठिकै हो, तर हामीलाई अलिक गाह्रो हुन्छ। अब यसको चाहिँ तपाईँको मैले कोटेसन निकाल्दाखेरि 1-1.5 वर्ष अगाडि निकालेको हो, कता मोबाइलमा पनि छ होइन, 1,38,000 चान्चुन कति आइसी छ, त्यसमा अब खानु पर्यो बस्नु पर्यो प्लेन भाडा गर्दाखेरि एकटाको 3 जति भेट्छ होला, 3-3.5।
त्यति खर्च भयो भने यहाँले नयाँ हात पाउनुहुन्छ?
हजुर, नयाँ हाल्न सकिन्छ, किन त्यहाँ 10-15 दिन बस्ने पर्ने हुन्छ, प्लेनमा जानु परिहाल्यो, अनि त्यो चाहिँ जर्मनको कम्पनीको हात हो, त्यहाँबाट अनि इन्डियामा फिटिङ मात्र गर्ने रहेछ।
यहाँले जब दुवै हात गुमाएको अवस्थामा आफूलाई पाउनुभयो त्यतिखेर कस्तो महसुस गर्नुभयो यहाँले?
खासमा मलाई चाहिँ सुरुमा एक्सिडेन्ट हुने बित्तिकै धेरै हस्पिटल घुमाउनु पाएर रहेछ, पछि सोधेको मैले, सुरुमा चिरायु लानुभएछ, टिचिङ लानुभएछ होइन, पुरै छटबाट थियो गाडी, जस्तै त्यहाँ एक्सिडेन्ट भएपछि लाने ठाउँ भएकै कुरो गरौँ न, गाडीहरूले रोकेन होइन, लानु मानेन, अनि एकजना मिठाई बोक्ने गाडी हुन्छ नि उहाँले चाहिँ रोक्नु पऱ्यो, मिठाई टन्नै थियो गाडीमा, सबै काच्या कुची गरेर छटपटेर हुन्छ नि, म छटपटेर लाता ल्याएर कहाँ पुऱ्याएर, मलाई त होस् त छैन, अनि जस पछि चाहिँ भन्नुहुन्थ्यो साउले कति करायो होला उहाँलाई भन्ने कुराहरू गर्नुहुन्थ्यो, अब कसले लानुभयो, जस उहाँलाई धेरै धेरै धन्यवाद छ यहीँबाट होइन। लास्टमा मलाई केएमसी लग्यो, आइसियु नपाएर चाहिँ केएमसी लानुभयो, अनि होसमा आएको भनेको म 15-20 दिनपछि चाहिँ होसमा आयो होला, अरू बेला त म के भन्छ त्यो हुने कि होस् नहुने कि थाहै नहुने, अनि सुरुमा चाहिँ ड्रेसिङ गर्न आउनु भएको थियो, अलिअलि होस आएपछि चाहिँ काटेको थिएन, पुरै यस्तै चिरेको थियो नि, पुरै काँक्रो जस्तै चिराएर यत्रो सुन्या रहेछ, अनि उयो गरेर राख्नु भएको थियो, अनि देखाउनु भयो, ए के भएछ ए हो भने पक्लक्क सुतिहालेँ कि म होइन, हेरेँ अनि सुतेँ कि, अब त्यो होसै छैन नि त, अब त्यो औषधले लटेर आएछ, खाना छैन केही छैन होइन, पछि अनि होस आएपछि चाहिँ पछि काट्नु भएको, पछि चाहिँ काट्दाखेरि चाहिँ अब सुरुमा चाहिँ डक्टरहरूले के भन्नुभयो भने अब आर्टिफिसियल हातहरू पाउँछ, टेन्सन नलिनु, अब किनभने तपाईँको काटेन भन्ने फ्यालेन भने क्यान्सर हुनसक्छ पछि गाह्रो हुन्छ भन्ने हिसाबले चाहिँ ठिकै छ नि त, अब क्यान्सर भएर त यतिकै बसिरहनु, अब म के थाहा भोलि के हुन्छ, बरु फ्यालेर निको हुन्छ भने ठिकै छ भनेर गरेँ। जिन्दगीमा केही गर्न सकेला नसकेला तैपनि संसार त देख्न पाइयो भन्ने हिसाबले बाँचिरहेको छु।
यहाँको जीवनमा एकदमै धेरै कुराहरू राम्रा पक्ष नराम्रा पक्ष छ
हजुर,
यहाँले अब म यो अवस्थामा हुन्छु भन्ने त कहिले पनि सोच्नु भएको थिएन होला
हजुर,
भइसकेपछि चाहिँ आफैले आफैलाई चाहिँ कसरी बुझाउनु भएको छ?
मैले चाहिँ यो भइसकेपछि किनभने अब जाने चिज त गइसक्यो होइन, त्यो फर्केर आउने चाहिँ कहिले पनि होइन, धेरै कुराहरू गयो त्यतिखेर होइन, अब हात गयो, अब जागिर गयो होइन, भएको अलिअलि भएको पैसा सेभिङ गर्नु सकियो होइन, धेरै कुराहरू हुन्छ नि, अब सकेपछि चाहिँ अब सबलाई बिर्सिदिएर अबको बाटो चाहिँ सकेको कोसिस गर्दै जाउँ होइन, बाँच्यो त्यसैमा खुसी हुनु पऱ्यो भन्ने हिसाबले चाहिँ अनि प्रयासहरू ट्राईहरू गर्दै 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 चाहिँ हिँडिरहेको छु, अहिले पनि हिँडिरहेको छु भनौँ न।
कहिलेकाहीँ अब म अपाङ्गता भएकै कारणले मैले दुवै हात गुमाएँ अब जीवनमा केही गर्न सक्दिनँ भन्ने त्यस्तो सोचहरू कहिले आउँछ कि आउँदैन?
नै त्यो चाहिँ म कहिले पनि आउँदैन, म सुरुमा नि आएन अहिले पनि आएन, म जे चाहिँ त्यसमा खुल्ला रूपमा ढुक्कै हिँड्छु, बाहिर हिँड्दा नि म अब जे चाहिँ हिँड्ने यही हो, एउटा यो कुटे हात एउटा ठुटे हात बोक्छु, लग्र हिँड्छु होइन, हिँड्नै पऱ्यो होइन, सुरुमा चाहिँ हल्का अप्ठ्यारो पनि लाग्थ्यो, अनि प्लस अनि कुकुरहरूले नि अलिक खेदाउँथ्यो कि, किनभने त्यतिखेर भर्खर भर्खर हस्पिटलबाट निस्केको अलिक फोरी अब दुब्लो अब कस्तो देख्यो होला होइन, कुकुरहरूले नि भुक्न आउँथ्यो कि, त्यो अलिक अजिब पनि लाग्यो होला नि त, अनि अहिले चाहिँ मजाले हिँड्छु होइन, गर्नुपर्छ भन्ने हिसाबले कन्फिडेन्टका साथमा चाहिँ मनमा चाहिँ आँट चाहिँ हुन्छ नि त्यो चाहिँ राखेर हिँड्छु कि।
अहिले धेरै व्यक्तिहरू हुनुहुन्छ जो आफू अब केही कारणवश अपाङ्गता हुन पुगेपछि निराश हुनुहुन्छ, अब मेरो जीवन सकियो यति नै हो, म जीवनमा अगाडि केही गर्न सक्दिनँ, मेरो जीवनमा चाहिँ अब लिस्ट अफ लागिसक्यो भनेर सोच बनाएर बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
होइन, जीवनमा फुल स्टप त त्यसरी त लिनै भएन हामीले होइन, किनभने एउटा मेरो शरीर कमजोर भयो अथवा केही मन दुख्यो के भयो भन्दैमा त्यसलाई बरु एकछिन विश्राम गर्ने अथवा विश्राम गर्ने अथवा एकछिन हुन्छ नि मजाले रिल्याक्स लिने कसरी किन सोच्ने त्यो हिसाबले हिँड्नुपर्छ होइन. अब फुल स्ट्रेस लाग्यो भने मेरो त झन् कहाँ पुग्यो पुग्यो, म जब एउटा साधारण गाउँको मान्छे न मेरो फ्यामिली सपोर्ट छ होइन, बाबा हुनुहुन्न, मम्मी 75 वर्ष गाउँमा हुनुहुन्छ, दाइ अब गाउँमै खेतीपाती गर्ने मान्छे, भाइ अब सानोतिनो यसो ड्राइभिङहरू गर्नुहुन्छ, दिदीहरू सानोतिनो घर अब यताउता काम गरेर ऊ गर्नुहुन्छ जिन्दगी चलाउनुहुन्छ भनेपछि त मेरो त झन् केही पनि थिएन नि त. टेन्सन हुँदैमा फुल स्टप लाग्ने अनि त्यसपछि सक्यो भनेर बस्यो भने त फेरि त्यो बाहेक अरू के अरे उनी छैन क्या, त्यो त्यसो गर्दाखेरि राम्रो उनी रिजल्टै निस्किँदैन नि तपाईँको होइन,
झन् दुःख पाइन्छ,
झन् दुःख पाइन्छ, झन् डिप्रेसन हुन्छ, के गरौँ कसो गरौँ त्यो अब नेगेटिभ हुन्छ दिमाग, ती अर्को कुराहरू घुसेला
आफ्नो कारणले फेरि घर परिवारले पनि दुःख
पाउँछ, त्यो त स्योर हो.
त्यो भएको हुनाले आफू जे छ त्यसमै चाहिँ खुसी भएर अगाडि बढ्न सक्नु पर्छ,
बढ्नु पर्यो, जे छ त्यसमा खुसी भएर बढ्नु पर्यो अगाडि हुन्छ नि, होइन म गर्छु ट्राई गर्छु एकचोटि फेल होला दुईचोटि फेल होला गर्छु भनेर चाहिँ हिँड्नु पर्दो रहेछ. म पनि त्यही गरेकै हो, म चाहिँ अब उनै भइसक्यो भनौँ न के भन्छ यो प्र्याक्टिकली नै भइसक्यो होइन, भोगिसक्यौँ होइन, अब दुःख पनि पाइसक्यौँ, योभन्दा दुःख केही पाउनु होइन, त्यो भएको कारणले यस्तै हो सुख दुःख जिन्दगी.
रत्नजी यहाँ बाहिर देश पनि गएर आइसक्नु भएको छ,
हजुर,
बाहिर देशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र हाम्रो देशको अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा धेरै फरक छ.
हजुर एकदम, त्यो त एकदम फरक हुन्छ त्यहाँ त, किनभने त्यहाँ हामीले देख्दाखेरि उहाँहरूको केयर किपरदेखि लिएर उहाँहरूको भत्ता त्यो दुनियाँ सुविधाहरू दिएको हुन्छ सरकारले सबै गरेको हुन्छ, तर हाम्रोमा अब खै के कारणले हो अब त्यस्तो छैन भनौँ. अब हामी त शान्ति नै मान्छे अब हुनुहुन्छ मास्ती होइन, ठुलो ठुलो पदमा मन्त्री प्रधानमन्त्री हुनुहुन्छ नि, नीति नियम बनाउनेहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूले खोइ अब नसोच्नु भएको कि नगर्नु भएको केही थाहा छैन.
अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै नीति नियमहरू कानुनहरू बनेका छन्, ती एकदमै राम्रा छन्,
हजुर हजुर,
तर कार्यान्वयन चाहिँ भएका छैनन्.
किन नगरेको थाहै छैन, गरे त राम्रो हुन्थ्यो,
सबैलाई राम्रो हुन्थ्यो,
राम्रो हुन्थ्यो, किनभने मैले पाएको भनेको राज्यबाट त्यही भत्ता पाउँछु होइन, अब उपचार सुपचार केही छैन, पैसा भएन यहाँ सिधै मर्ने हो. बाहिर त के छ तपाईँको मैले देखाउँछ बुझिहाल्छ अब साथीभाइले भनिहाल्छ, त्यहाँतिर त पैसा भएन अहिले भएन उपचार चाहिँ गरिन्छ अरे हस्पिटलले होइन, गरेपछि बिस्तारै पछि जति सकिन्छ महिनामा बिल जस्तो आएर जति सकिन्छ तिर्न सकिन्छ त्यसरी तिर्ने नियमहरू हुन्छ त्यहाँ त होइन, त्यहाँ त यहाँ त छैन सिधै, छ भने ठिकै छैन भने उपाय नै थियो लास्ट.
राज्यले दिएका सेवा सुविधा लिनका लागि यहाँलाई कतिको गाह्रो छ?
पहिला चाहिँ अब गाह्रो हुन्थ्यो, अब अहिले चाहिँ ब्याङ्कमा हाल्नुहुन्छ क्या अरे, अनि वर्षमा एकचोटि रिन्यु गर्नुपर्ने हुन्छ.
टिकटकमा एकदमै भाइरल हुनुभयो,
हजुर,
यो पनि प्रविधिकै एउटा पाटो हो,
हजुर,
प्रविधिले यहाँको जीवनमा कस्तो प्रभाव पारेको छ?
होइन मलाई टिकटकले एकदम धेरै नै राम्रो सपोर्ट गर्नु भएको छ होइन, धेरै नै राम्रो मान्छेहरू पनि भेटिन्छ, धेरै नराम्रो पनि भेटिन्छ होइन, गाली गर्ने नि भेटिन्छ, माया गर्ने नि भेटिन्छ, तर त्यसमा हजारौँमा एक दुईजनाले गाली गऱ्यो भन्दैमा मन कहिले पनि आत्तिनु हुँदैन होइन, एकछिन मन दुख्छ होइन, हामी अब झन् एक त जिन्दगी के भन्छ यो जिन्दगीले नै ठगिएको जस्तो भयो नि त होइन, त्यस्तो मान्छेले गाली गरेर खासै केही पाउनेवाला पनि छैन उहाँहरूलाई होइन, त्यो नगर्दा ठिक हो. साथ सपोर्ट भनेको आफूले राम्रो कामहरू राम्रो कुराहरू हाल्दै जाने गर्दै गयो भने मान्छे के अरे उहाँहरूलाई मन पऱ्यो भने त मजाले गर्नुहुन्छ. जस प्रविधि नयाँ नयाँ आउँछ त्यसमा क्याच गर्नु सक्नु पर्यो होइन, त्यो प्रविधिलाई सम्हाल्न सक्नु पर्यो.
टेक्नोलोजीहरूले चाहिँ आफ्नो जीवनमा चाहिँ कतिको युजफुल छ त होइन,
हजुर,
त्यसलाई हामीले कसरी युटिलाइज गर्ने भन्नेमा फरक पर्यो,
फरक पर्यो, त्यसमा चाहिँ अब राम्रो गर्यो भने राम्रै हुन्छ, नराम्रो गर्यो नराम्रै हुन्छ होइन.
पढाइ कहाँसम्म पुर्याउनु भएको छ?
मेरो पढाइ चाहिँ मेरो अनर एक्सेल नै हो होइन.
भोलिको दिनमा यहाँले चाहिँ यो भइदिएको भए मेरो जीवनमा मैले यो कामहरू यसरी गरेर आफ्नो जीवन चाहिँ सही तरिकाले चलाउँथेँ होला जस्तो लाग्छ होला,
हजुर,
के चाहिँ भइदियो भने यहाँको जीवनमा चाहिँ सजिलो हुन्थ्यो?
अब धेरै कुराहरू छ, अब यो भइदिए हुन्थ्यो भनेर आश गर्ने कुरा नि मलाई त्यति गर्नु नि मलाई त्यो पुगेन भने फेरि भोलि मनै दुख्छ होइन, धेरै कुराहरू बाँकी छ, उमेर पनि त्यस्तै भइसक्यो होइन, सबैको हेऱ्यो भने अब साथीभाइको हेऱ्यो भने सबैको हुन्छ नि घर परिवार यताउता सबै व्यवस्था भइसक्यो, आफ्नो केही छैन, तैपनि अहिले आफूले सकेको गर्दै हिँडिरहेको छु. भविष्यमा त्यही हो, अब अहिले त एक्लै बस्छु नि त रुममा, एक्लै बस्छु, एक्लै कामहरू गर्छु, लुगासुगा धुने खाना पकाउने एक्लै गरिरहेको छु नि त, सकि नसकि बाध्यता भनौँ होइन, गाह्रो त धेरै गाह्रो छ नि, हुनेलाई त गाह्रो हुन्छ झन् मलाई त कति गाह्रो छ नि, भोलिको दिनमा बिस्तारै घर परिवार यताउता होलान् अनि आफ्नो पनि माया गर्ने मान्छे कोही होलान् होइन, प्लस अब यसो अलिकति डेली मन्थली रूपमा मजाले राम्रोसँग इन्कम आउने चिजहरू गर्न सक्यो भने अलिकति सहज होला जस्तो लाग्छ.
के काम गर्न रुचि लाग्छ नि यहाँलाई?
काम चाहिँ अब पहिला चाहिँ मैले त्यही वेल्डिङको काम गर्थेँ, मैले त्यो बिचम्बर लिन्थेँ कामहरू, बिचमा फेरि म आफू पनि त्यसै कारणले एक्सिडेन्ट भयो। त्यसपछि त्यति मैले इन्ट्रेस्ट थिएन, इन्ट्रेस्ट भन्दा पनि अब मलाई त्यो गर्न सेटअप गर्न लागि पैसा पनि थिएन नि त, वर्कसपहरू यताउता, अनि त्यसपछि मैले छोडेँ। अहिले चाहिँ अब धेरै काममा ट्राई गरेँ, कहिले रत्नबारमा गएर लुगा पनि बेचेँ होइन, दुध डेरी खोल्ने भनेर डेरी पनि यसो चलाएँ, तर त्यो शारीरिक कमजोर अथवा त्यसले गर्दाखेरि साथ अलिक नदिएपछि अलिक गाह्रो हुँदो रहेछ। यो नै गर्छु भने चाहिँ छैन, अब हेरौँ अब आफूलाई सहज हुने काम चाहिँ कस्तो भेटिन्छ।
त्यो सहज हुने काम यहाँले पाउनु भयो भने मजाले आफ्नो जीवन चलाउन
सकिन्छ। अब हेरौँ बिस्तारै।
अब धेरै हामी समाचारहरू सुन्ने गर्छौँ, अपाङ्गता भएकै कारण दुर्व्यवहारमा परेको, हिंसामा परेको घटनाहरू धेरै सुन्छौँ हामी।
हजुर,
यहाँ त्यस्तो घटनामा पर्नु भएको छ कि छैन?
अलिकति अप्ठ्यारो चाहिँ मलाई के लाग्ने भने, अब जस्तै बाहिर अब गाडीमा त सिटहरू छुट्याएको हुन्छ होइन, त्यो सिटहरूमा चाहिँ ठ्याक्क लगाएर हामी गाडीमा चढ्दाखेरि चाहिँ त्यो सिट चाहिँ छोडिदियो भए अलिक राम्रो हुन्थ्यो होइन। छोडिदिनेको सेटअपहरू म सिट खोज्दै जान्छु होइन, म भन्दिनँ कि छोड्नु भनेर, किनभने पढ्न त जानेकै हुन्छ नि त, म भन्दिनँ, बरु पछाडि फर्केर हेर्छ, फेरि ओर्लिन्छ हुन्छ, फेरि अर्को स्टेप के त्यहीँ ओर्लिन रहेछ त छोड्दै हो त म त बस्थेँ नि त। अनि त्यो कुराहरू प्लस अनि हे भाइ भनेको अब हात नभए हेर्ने नजर अगाडि नभने पछाडि त भनि नै हाल्छ, कुरा काटि नै हाल्छ, कुनै कुनै बेला चाहिँ सामाजिक सञ्जालमा नि अब त्यो मेरो कमेन्टहरूमा पनि कमेन्ट गर्छ होइन, त्यो हात नभयो कहिले हुन्छ नि खाते साथी के त्यो नराम्रो शब्दहरू युज गर्छ होइन, त्यो दुर्व्यवहार हेपेर भनेको हो कि होइन, हेपेरियर भनेको हो नि त, त्यस्तोहरू चाहिँ नभने हुन्थ्यो।
जस्तो कि यहाँले कुरा गरिरहँदा अब धेरै शब्दहरू कमेन्टमा यस्तो लेख्नुहुन्छ, मन दुख्छ भन्नुभयो, त्यस्तो कमेन्टहरू लेख्ने या भन्नेहरूका लागि पनि त कानुन छ, उहाँहरूलाई त कानुन लाग्छ नि, अपाङ्गता भएका व्यक्तिहरूलाई दुर्व्यवहार गरियो भने कानुन लाग्छ नि,
लाग्छ के अरे, तर त्यो म जानु त मिल्छ के अरे, हाल्न अब कहाँ जाने, त्यो झन्झर के, त्यही भएर ब्लक गरिदिन्छु अथवा गुगलहरू बस्छु।
मतलब यहाँलाई आफैलाई पनि फलनाले मलाई यस्तो भन्यो या यस्तो पोस्ट गर्यो सामाजिक सञ्जालमा, यसरी लेख्यो,
हजुर
यो कुराले चाहिँ मलाई नराम्रो लाग्यो, मलाई दुःख लाग्यो, यस्तो नभन्नु पर्ने हो, यसको लागि पनि कानुन छ। तर यहाँले थोरै भन्नुभयो कि अब कानुन त छ, अब यता गर्ने कि उता झमेला छ भन्नुभयो,
हजुर,
कस्तो खालको इन्भाइरोमेन्ट भयो भने यहाँहरू चाहिँ आफ्नो गुनासो राख्न सक्नुहुन्छ सम्बन्धित निकायसम्म?
त्यो चाहिँ ठ्याक्कै मलाई पनि थाहा छैन कस्तो खालको मलाई चाहिँ, मलाई चाहिँ त्यो म ठ्याक्कै भन्छु कि मलाई चाहिँ त्यो जानलाई बस ट्राभलिङ गर्दाखेरि हिँड्दाखेरि लेख्न लागि त निवेदन सिमेदन त उहाँहरूले हेल्प गरिदिनुहुन्छ, हिँड्दाखेरि नै झन्झट भएको भएर अलिकति म गाह्रो भएर त्यो नगरे हो कि, फेरि अब कुनै बेला धेरै त आउन्न, कहिलेकाहीँ एक दुईजना झुकेर आउनुहुन्छ, अब एक दुईजनाको लागि ठिकै छ, अब उहाँले जति जान्नुभयो भन्नुभयो होइन, हामीले त खासमा भनौँ भने त नेममा कानुनमा त के होला नि त, आफ्नै बुढीले त केही भन्नु पाउँदैन होइन, आफ्नै परिवारलाई त केही भन्नु पाउन्न, एउटा उहाँहरूको नि त अधिकार यताउता हुन्छ, अब मलाई भन्छ सायद नबुझेर नै होला भनेर बस्नु पर्यो।
अहिले पनि धेरै त्यस्तो ठाउँमा यहाँले पनि आफै पनि म यसरी यसरी दुर्व्यवहारमा पढ्छु, पढ्ने गरेको छु भन्नुभयो, धेरै गाउँघरमा अहिले पनि दुर्व्यवहारमा पढ्नु भएको छ, के कति कारणले होला जस्तो लाग्छ नि यहाँलाई?
म आफूले भोगेको अनुसार चाहिँ त्यही हो, आफ्नो शारीरिक कमजोर छ, केही गर्दैन, केही गर्न सक्दैन भन्ने हिसाबले चाहिँ म इभन म आफू पनि गाउँमा गयो भने म एक्लै हुन्छु कि गाउँमा बस्यो भने, अब दाजुभाइहरू भनेको तल्लो घरको माथिल्लो घरको अब सबै अब कोही परदेशतिर हुनुहुन्छ, कुनै कुनै अब जागिरमा जानुहुन्छ, घरमा हुनुभएको बाजे बजेहरू अब आमा बुवाहरू अब खेतीपाती जानुहुन्छ, अनि म एक्लै बसेँ नि, अनि त्यो पारीतिर हेऱ्यो भने जङ्गल हुन्छ, गुवारी हेऱ्यो भने जङ्गल हुन्छ, अनि झिजो लाग्छ, त्यही भएर म यतैतिर बसेको।
साथीहरू पनि हुनुहुन्न?
छैन, साथीहरू पनि खासै छैन।
अपाङ्गता भएकै कारणले साथीहरू नहुनु भएको कि अरू केही कारणले?
होइन, अपाङ्गतै भएको अब जस्तै त्यो ऊ नमिलेर होला, कामहरू अथवा डेली लाइफको त्योहरू नमिलेर होला जस्तो लाग्छ, किन उहाँहरूको अर्कै लाइन हुन्छ होइन, अब हामी त्यही हिसाबले फिजिकल्ली अलिक सकिन्न नि त, त्यो भएको कारण अलिक कम भएको जस्तो लाग्छ। सधैँ हुँदाखेरि सँगै जहाँ भने त्यही हिँडिन्थ्यो, जे गर्ने भने त्यही एउटा ऊ हुन्थ्यो नि त, अब मलाई त्यो गर्न नसकिने सकिन्न होइन साथीहरू, अनि अब त्यो उमेर पनि त्यस्तै भयो, सबै आफ्नो परिवार यताउता भएको कारणले बिजी पनि होला सायद।
अपाङ्गता परिचय पत्र कतिको महत्त्वपूर्ण लागेको छ?
अपाङ्गता परिचय पत्र एकदम एउटा राज्यले एउटा दिएको त्यो ऊ भयो, अब के भन्छ त्यो हाम्रो लागि यो मान्छे यस्तो हो भनेर चिनाउने भइहाल्यो, त्यो चाहिँ अब युजफुल नै छ भनेर मेरो लागि होइन, अब म गाडीहरूमा हिँड्दाखेरि अथवा कतै जाँदाखेरि अब कार्डहरू देखाउँछु होइन, अनि त्यो भत्ताको लागि त्यो हुन्छ नि वर्ग छुट्याएर दिनुभएको छ, अनि त्यो कारणले एकदम राम्रो छ, चाहिने नै कुरा हो।
त्यस कारण चाहिँ सबै जो जति हुनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरू उहाँहरू चाहिँ अनिवार्यले बोक्नुपर्छ, लिनुपर्छ,
बोक्नुपर्छ, केही न केही नभए अब जस्तै गाडीतिर हिँड्दाखेरि होइन कार्ड देखाउनु भन्नुहुन्छ होइन, अब मेरो चाहिँ अब हातै देखिन्छ, त्यो कारणले माग्नुहुन्न, भएर भएको कारणले
चिन्नुहुन्छ सबैले,
कुनै कुनैले पैसा लिनुहुन्न, तपाईँको बिफेन हो क्या दाइ पर्दैन भनेर छोड्नुहुन्छ प्रायः जस्तो, कुनै कुनै चाहिँ अब कहिले काहीँ नसकेको बेलामा म चाहिँ अब गोजीमै छ निकाल्नु भन्छु, निकाल्नुहुन्छ जति चाहिन्छ त्यति,
दुईवटै हात छैन
हजुर,
र पनि टिकटकमा धेरै कुराहरू आफ्नो प्रतिभाहरू गरेर देखाउनुहुन्छ
होइन, हजुर
एउटा नयाँ मेसेज पनि जान्छ
हजुर
मान्छेहरूमा कि अपाङ्गता भएकै कारणले केही उसको जीवनमा चाहिँ कुनै कामको लागि बाधा भएन बस सोच हुनु पर्यो इच्छा हुनु पर्यो त्यो काम पुरा हुन्छ त्यो कुरा यहाँले प्रमाणित गरेर देखाउनु भएको छ संसारै भरि भनौँ होइन त यहाँलाई यो नयाँ नयाँ कुराहरू चाहिँ म आज यो गर्नुपर्छ आज मैले यो बनाएर यो भिडियो हाल्नुपर्छ भनेर कसरी सोच बनाउनुहुन्छ
होइन पहिला म यो वेल्डिङमा जानुभन्दा पहिला म 3-4 वर्ष साउथ इन्डियन कुक गरेको हो सुरुमा त गएर त्यही हो भाँडासाँडा माझेँ हेल्पसेल्प गरेँ होइन गरेपछि 3-4 वर्ष साउथ इन्डियन कुक गरेको अनि कुक गरेपछि त्यतिखेर बनाएको तर आजकल चाहिँ अलिकति त्यो मसला हाल्ने आइडियाहरू चाहिँ बिर्सिआ रहेको छु कहिले धेरै जान्छ कहिले के हुन्छ त्यही आइडियाहरू अहिले यसो युज गरेको आफूले गर्न सक्ने त्यही त हो होइन त्यही भएको कारणले सकेको भिडियोहरू त्यही खानासाना पकाउने त्यही हालिरहेको हुन्छु अब मलाई चाहिँ फेरि अब मान्छेहरूले सोच्लान अलिक फरकै बनायो भिडियो फरक खालको बनायो हुन्थ्यो भन्ने खालको भन्नुहुन्छ होला अब बाहिर गएर भ्लगसक बनाउनु सकिन्न हेर्नु अब त्यही स्क्रिप्ट राइटिङहरू लेखेर बनाऊ भने अब त्यो सकिन्न आफूले अनि आफूले सकेको त्यही खाना बनाउन सक्छु त्यही बनाएर हाल्छु
एउटा भिडियो बनाउनलाई यहाँले कति समय खर्चिनुपर्छ
मैले ठ्याक्कै लाग्छ हौ आधा दिन के अरे बिहान भनौँ न सुरु गरेँ 2-3 घन्टा दिनै जान्छ भनौँ न त्यो रेकर्ड गर्नु पऱ्यो त्यही 1 मिनटको भिडियो बनाउनु होइन क्यामेरा सेटअप गर्नु पऱ्यो रेकर्ड गर्नु पऱ्यो यताउति गर्छु अनि त्यसपछि काटकुट बनाउने पकाउने खाने सबै फेरि भिडियो एडिटसेडिट गर्दा मलाई 1 दिन जति लाग्छ
एउटा भिडियो बनाउनु
1 मिनटको भिडियो बनाउँदाखेरि
जब यहाँले भिडियो पोस्ट गर्नुहुन्छ कमेन्टहरू आउँछ होला
हजुर
त्यसमध्ये अब नराम्रो कमेन्टहरू पनि आउँछ
जब
राम्रो कमेन्टहरू पाइसकेपछि कस्तो हुन्छ त्यतिखेरको
एकदम अब किनभने उहाँहरू मलाई त 1-1 जनालाई रिप्लाई दिउँ भन्नु मन लाग्छ नि होइन मजाले तर सकिन्न लाइक गर्छु खुसी लाग्छ किनभने माया गर्नुहुन्छ होइन त्यही हो जिन्दगीभरि हुन्छ नि अब डेली लाइफमा साथ दिने नपाइन कमसेकम त्यो कमेन्टमा अथवा लाइक गरेर साथ दिने साथीभाइ त हुनुहुन्छ नि त्यही सम्झेर खुसी लाग्छ केही पऱ्यो भने ठ्याक्कै मैले भिडियो हालेँ मलाई नाइन नभन्नेहरू त कमाइ होला हुनुहुन्छ होला किन सपोर्टको लागि
हामी रेडियो नेपालबाट बोलिरहेका छौँ कार्यक्रम हाम्रो बोलीमा आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायी बासी रत्न बहादुर तामाङसँग कुराकानी गरिरहेका छौँ उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ आज हामी उहाँको जीवन भोगाई उहाँ कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ यिनै कुरामा आधारित रहेर कुराकानी गरिरहेका छौँ जीवन के हो जस्तो लाग्छ नि
जीवन के हुनु अब यही सुख दुःख आउँछ भोग्दै बस्यो त्यही हो जिउनेको थरी थरी अब अलग अलग जिउने स्टाइल छन् होइन कसैको लग्जरी होला कसैको के होला आफूमा जे छ त्यही जिउन सक्ने नै जिन्दगी रहेछ
अपाङ्गता नभएको अवस्था र भइसकेपछिको अवस्थामा घर परिवार र छरछिमेकबाट कस्तो व्यवहार पाउनुभयो
छरछिमेकबाट त अब मतलब गाउँतिरको अब खासै त्यस्तो नराम्रो त भन्नुभएको छ भनेको जस्तो लाग्दैन अब पछाडि भने त के जानु छरछिमेक राम्रै अब विचारा त भने त जसले नि भनिहाल्छ अब घर परिवारमा भनेको त्यही हो घर परिवारमा नि अब खासै सपोर्टहरू त्यस्तो खासै केही छैन नराम्रो नि भन्नुभएको छैन अब नराम्रो नि किन भन्दै आफ्नो दाजुभाइलाई होइन जे दुःख त लाग्छ होला उहाँहरूलाई पनि
यो अवस्था हुनुमा अब तपाईँको रहर त होइन नि त होइन बाध्यता हो
बाध्यता भएको हो त्यो त्यस्तो नराम्रो चाहिँ दुर्व्यवहार चाहिँ खासै भएको छैन परिवारबाट चाहिँ के गर्दा ठिक हुन्छ नि आफ्नो विचार हो होइन मलाई चाहिँ के लाग्छ म आफू पनि त्यति खासै चासो राख्दिनँ अरूको विषयमा मेरो विषयमा नि नगर्दै भए राम्रो हुन्थ्यो जस्तो लाग्छ किनभने ठिक छ सकिन्छ ल सल्लाह सुझाव कसरी के गर्ने त्यो दिने ठाउँ आफ्नो ठाउँमा छ होइन
सक्नुहुन्छ राम्रो गरिदिनुहोस्
हजुर
सक्नुहुन्न भने नराम्रो पनि नगर्नु
नगर्ने किनभने आफ्नो त्यही नराम्रो हामीले गरेर
बाध्यताले
भनौँ अब के भन्छ
तपाईँलाई त अहिले इच्छा होला यो सब मेरो सामान्य भइदिएको भयो म खुसी हुन्छु
जिन्दगी अर्कै हुन्थ्यो होला सोचेको भन्दा फरक हुन्थ्यो होला यतिखेर कहाँ बसिरहेको हुन्थ्यो होला के गरिरहेको हुन्थ्यो अलगै हुन्थ्यो नि त
जो दुःखले अलि नराम्रो प्रकारले बोल्नुहुन्छ उहाँहरूले त्यो कुरा बुझिदिनु पर्यो
त्यो त अवश्य बुझ्नुपर्ने हुन्छ किनभने
भोलि उहाँको घरमा उहाँलाई पनि
पर्न सकिन्छ त्यो त थाहा हुन्न नि त किन शरीर एउटा मरेर जाने भोलि सबैको गइ नै हाल्छ ढिलो चाँडो मात्र हो तर सकभर त्यो गाली साली गर्नु त्यो नगर्दा राम्रो हो
अझ भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अरू व्यक्तिहरूभन्दा फरक तरिकाले हेर्नु पर्यो उहाँहरूलाई अलिकति बाटोघाटोमा देख्यो भने थोरै उहाँलाई के हेल्प गर्न सकिन्छ होइन बाटो काट्नुमा हेल्प गर्न सकिन्छ
अपाङ्ग भइसकेपछि चाहिँ अब मेरो उसमा चाहिँ हाम्रो लागि चाहिँ जे कुरा नै एकदम सेन्सिटिभ एकदम इम्पोर्टेन्ट हुन्छ है जस्तै मेरो हात छैन मेरो लागि एकदम इम्पोर्टेन्ट कुरा हो त्यसमा चाहिँ मान्छेहरूले हल्का रूपमा लिनु भएन होइन अब सकेको ठाउँमा हेल्प गरिदिनु पर्ने हुन्छ किनभने मलाई बिहान उठेदेखि नै बेलुकासम्म नै अब जे चिज छैन त्यसको चाहिँ मलाई एकदम आवश्यक हुन्छ नि त त्यो कारणले गर्दाखेरि बाटोमा हिँड्दाखेरि देखिँदाखेरि सकेको हेल्प चाहिँ गरिदिनु पर्ने हुन्छ र आश देखाइन्छ नि मान्छेलाई यो गरौँ त्यो आशहरू नदेखाउँदै भयो किन आश हुन्छ नि त किनभने दुःख पाइरहे मान्छेले होइन भनेपछि त ओहो मन खुसी हुन्छ नि त त्यो फेरि निराश हुने खालको चाहिँ गरिदिनु भएन त्यस्तो कुराहरू चाहिँ अलिकति ख्याल राख्दै राम्रो हुन्छ
त्यति गरिदियो भने पनि खुसी हुनुहुन्छ
एकदम, किनभने
तपाईँ मात्र होइन अरू पनि खुसी,
अरू पनि खुसी हुन्छ तपाईँको, जसले पनि हामी आफै पनि त दुःख परे ठाउँमा गयो भने ऊ आएछ भन्ने त कति खुसी हुन्छ नि होइन,
सहयोग नगरे पनि त्यो नजिकै भइदियो
भने कति आँट आउँछ,
भेट्नै पर्छ भन्ने पनि छैन, अब
छैन,
प्रविधिले यति नजिक गरिदिएको छ कि
हजुर
सेकेन्ड भरको कुरा सेकेन्ड भरमै थाहा हुन्छ
होइन,
के छ कसो छ भनेर सोधिदियो भने पनि राम्रो
हजुर,
किनकि आफूसँग छ भन्ने त महसुस हुन्छ नि त
हो नि, छ बोलिरहनु भएको छ भने हाम्रो एउटा मान्छे कसैको म्यासेज आएन कति टेन्सन हुन्छ, घर परेको कसैको म्यासेज अब किन आएन के गर्यो बेलुका बिहानदेखि बेलासम्म कति खोजी गर्नुहुन्छ होइन, त्यो खोजी गरेर वास्तै गरेन भने त हाम्रो पनि त घर भयो भने वास्तै छैन, साथी भयो भने वास्तै छैन, के आफ्नो दुनियाँमा चाहिँ बोलाएर त्यो अलगै हुन्छ नि त सोच नै, जति नजिक बस्यो जति उ गर्दै गयो त्यति नै
कुराहरू पनि सिकाउन सकिन्छ, सिक्न पनि सकिन्छ
हो नि,
सही गलत छुट्याउन सकियो,
एक्लैको निर्णय हुँदैन नि त त्यसमा, जस्तै अब साथीभाइसँग केही कुराहरू सोध्दा पनि सोधिन्छ ऊ गरिन्छ होइन, कसले भनेको ठिक हो त्यो ठ्याक्कै बुझिन्छ नि त, त्यो कुराहरू चाहिँ त्यस्तो,
त्यो भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो
हजुर,
राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि धेरै कामहरू गर्दै आएको छ
हजुर,
बिरामी भयो भने अस्पतालमा भयो ब्याङ्कहरूमा पनि अहिले धेरै सजिलो भइरहेको छ
हजुर हजुर,
अझ के कुराहरू भइदिएको भए यहाँहरू जस्तालाई अझ सजिलो हुन्थ्यो होला,
बिरामी हुँदाखेरि अहिले चाहिँ खोइ के छ होइन, त्यो म टिचिङमा बस्दा चाहिँ म पछि पैसा नहुँदा चाहिँ अति विपन्न के भनेको सिटमा चाहिँ बसेको थिएँ, अस्पतालमा त्यहाँ बसेको थिएँ, सरकारी हस्पिटलतिर चाहिँ स्वास्थ्य बिमाको कार्ड स्वास्थ्य बिमा गर्नु भन्नुहुन्छ कि,
हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा यहाँको महत्त्वपूर्ण समयका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरैभन्दा धेरै धन्यवाद छ,
हस् एकदम धेरै धन्यवाद छ हजुरले पनि यहाँसम्म बोल्ने मौका दिनुभयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि एकदम धेरै धेरै हार्दिक कृतज्ञता गर्न चाहन्छु हजुरप्रति, धन्यवाद छ हजुर लगायत सम्पूर्ण टिमहरूलाई।
कार्यक्रम हाम्रो बोलीमा आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साङ्गा चोक गढी नगरपालिका वडा नम्बर 13 स्थायी बासी रत्न बहादुर तामाङसँग कुराकानी गर्यौं। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ, आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ, नमस्कार, शुभरात्री।
संसारलाई हेर्छौं विश्वासले टेकी हामी अघि बढ्छौं, गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं, गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं, मनको आँखाले संसारलाई हेर्छौं विश्वास टेके हामी अघि बढ्छौं, गाह्रो सारो जस्तो हुन्छ हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं, गाह्रो सारो जस्तो हुन्छ हिम्मतले